शरीयत कर्ज के बारे में क्या कहती है, क्योंकि दो डिफरेंट कॉन्ट्राडिक्शन आपको मिलेगा हदीस में। बाज़ रिवायत में खुद नबी सल्लम और सहाबा के खुद कर्ज लेने का भी जिक्र है, बहुत सारी शेयर करूंगी आपके साथ, थोड़ी इंशाल्लाह गो थ्रू करूंगी, ठीक है। लेकिन एट द अदर एज आप देखें तो नबी सल्लम की बहुत सारी हदीसें हैं जिसमें कर्ज लेने को पसंद नहीं किया गया। कह लीजिए प्रैक्टिकली हमें मिलता है कि अल्लाह के नबी ने भी कर्ज लिया, सहाबा कराम ने लिया, हजरत आयशा भी लेती थी। दूसरी तरफ आप कुछ हदीसें पढ़ते हैं जिसमें ये कि कर्ज नहीं लेना चाहिए, बड़ी मारूफ बातें, कुछ आज शेयर करूंगी, कुछ आपने वैसे ही बहुत सारी सुनी होगी। तो हम कैसे इस चीज को देखें, तो हम इस टॉपिक को चार सब टॉपिक्स के अंदर इंशाल्लाह देखेंगे। पहली बात है कर्ज लेने के बारे में जो हदीस है, कम अज कम आप उनके नंबर्स नोट कर लीजिएगा। फिर कर्ज नापसंदीदा है तो उसकी कौन सी हदीसें हैं, और कर्ज लिया जा सकता है या नहीं लिया जा सकता वो, और आखिरी बात है कर्ज लेने की शरायत, ठीक है। तो आइए, ये बहुत इंटरेस्टिंग टॉपिक है, चंद बातें गो थ्रू करते हैं। कर्ज लेने के बारे में चंद रिवायात, रिवायत किसको कहते हैं, नबी सल्लम से जो चीज मंसूब की जा रही है, मुराद ये क्या हदीस। तो पहली बात है कि नबी सल्लम ने खुद भी कर्ज लिया था, नबी सल्लम ने एक से ज्यादा बार कर्ज भी लिया। इमाम निसाई और इब्ने माजा ने अब्दुल्ला बिन नौफा से रिवायत नकल की, वो कहते हैं कि नबी सल्लम ने मुझसे 40,000 बतौर कर्ज लिए, फिर क्या हुआ, जब आपके पास माल आया तो मुझे अदा कर दिए। बात समझ है, कर्ज लिया और जब माल आ गया तो दे दिए, और फरमाया अल्लाह ताला तुम्हारे अहल और माल में बरकत अता फरमाए, यकीनन कर्ज का बदला कर्ज ख्वा की तारीफ करता और उसको अदा करना, यानी बींग थैंकफुल, मैं तुम्हारा शुक्रिया अदा करता हूँ, मुझे इन पैसों की जरूरत थी तो मैंने ले लिया। तो इस एक हदीस से क्या बात पता चली, कर्ज लेना जायज है, ठीक है। दूसरी बात, जिसे कर्ज लिया जाए वो आपकी जरूरत में काम आया ना, तो उसकी तारीफ कीजिए, आप उससे उसके लिए कीजिए। और तीसरी बात है कि जिस शर्त पे कर्ज लिया था वो अदा पूरी कर दीजिए, यानी कर्ज अदा कर दीजिए, तो सिंपल मामला रहे तो नो प्रॉब्लम, ठीक है। दूसरी मिसाल है सहाबा कराम के कर्ज लेने की, तो नबी सल्लम की जिंदगी में भी सहाबा कराम ने कर्ज रहे से और बाद में भी लिए थे। इसके अंदर अगर आप देखें तो इमाम मुस्लिम ने काब बिन मालिक से रिवायत नकल की कि अल्लाह के नबी के अहद में इब्ने अबी हजरत से अपने कर्ज की वापसी का तकाजा मस्जिद में किया, दोनों की तकरार में आवाजें बुलंद हो गई, हो जाती है ना लेन देन में, यहां तक अल्लाह के नबी ने इनको अपने घर में सुना। आपका घर कहाँ था, मस्जिद के साथ था जी। तो अल्लाह के नबी इनकी तरफ निकले और अपने हुजरे के पर्दे को हटाया और काब बिन मालिक को आवाज दी, या काब, ए काब। उन्होंने अरज की लबई का या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह के रसूल मैं हाजिर हूँ। कितना अच्छा अंदाज था और कितने खुशकिस्मत थे सहाबा जो या रसूलुल्लाह कह सकते थे। क्यों कह सकते थे, क्योंकि अल्लाह के नबी उनके सामने थे, ठीक है। तो जब कोई सामने होता है तो उसको उस तरह पुकारा जा सकता है, और अंदाज के लबैक मैं हाजिर हूँ, मैं हाजिर हूँ। फिर फाशार इलेही ही भी यदी ही, फिर आपने इन्हें हाथ से इशारा किया और कहा अन दाई शत्र मिन दईनी का, अपना आधा कर्ज छोड़ दो, यानी आपको समझ आ गई कि जिसने कर्ज लिया वो दे नहीं सकता और ये मांग रहे हैं, बहस तो इसी पे हो रही है ना। तो आपने उनको मशवरा दिया कि आधा कर्ज छोड़ दो। काब ने अर्ज़ किया कद फालतु या रसूल अल्लाह, अल्लाह के रसूल मैंने ऐसा ही कर दिया। कितनी बात मानते थे भी ऐसा बना दे। अच्छा कल तो अल्लाह के नबी ने खुद पर्दे से झांक के कहा तो मानना चाहिए था ना, तो आज तो नहीं है ना रसूलुल्लाह। तो उनकी हदीस देखकर हम भी क्या कहें, लबैक, अल्लाह के नबी जो आप कह गए हम उसको मानेंगे। ये होता है सहाबा का नबी की बात को सुनकर अपनी बात छोड़ना, और सबसे मुश्किल हक जो छोड़ना होता है ना वो माल का हक होता है। खैर छोड़ दिया, अब ऐसा कर दिया कि नबी मैंने ऐसा कर दिया, तो अल्लाह के नबी ने अब वो शख्स जिसने उनसे कर्ज लिया था उनसे कहा कुम, खड़े हो नाओ, फक दी ही, और इस कर्ज को अदा करो। क्या मतलब, क्या आपकी सिफारिश से तुम्हारा कर्ज अब आधा हो गया, तो अब आधा अदा करो। कितनी फेयर डील है, हम कहते सारा छोड़ दो या सारा ले लो, बैन बैन बात हुई, ठीक है। फिर इसी तरह इसका एक और वाक्य, नबी सल्लम के दौर में सहाबा कराम जो कर्ज लेते थे, बहुत ही खूबसूरत वाकया है हजरत आयशा के बारे में। ये रिवायत इमाम हाकिम ने बयान की कासिम से, हजरत आयशा कर्ज लिया करती थी, तो किसी ने उनसे कहा माल तेरा कर्ज से क्या ताल्लुक, हम भी यही सोचते ना, दीनदारों का पैसे से क्या ताल्लुक, उनकी कौन सी कोई जरूरत होगी। और हजरत आयशा तो माशाल्लाह नबी की बीवी थी, तो कहने लगे कि आप क्यों कर्ज लेती हैं भाई। अब उस उनका जवाब सुनिए, और यहां से आप देखेंगे कि हजरत आयशा का फहम और उनकी फरासत क्या थी। कहने लगी मैंने रसूलुल्लाह से ये बात सुनी, मा मिन अब्दिन कानत लहू नियतुम फी अदाई दैनिही, جس بندے کی بھی نیت ہوگی اپنے قرض کی ادائیگی کی، اللہ کان لہ من اللہ عون، تو اللہ کی طرف سے اس کی مدد ہوگی. یعنی اللہ کے نبی نے کہا کہ جو کسی کا قرض دار ہو، قرض دار ہے آپ، یعنی آپ نے کسی سے پیسے لیے تو اب آپ اس کو ادا کرنا چاہتی ہیں، تو اللہ خود بخود اس بندے کی اتنی مدد کرتے ہیں کہ اس کے رزق میں وسعت ہو جاتی ہے. تو کہنے لگی فل تمسو ذالک لون، تو میں وہ قرض لے کر اس مدد کو حاصل کرنا چاہتی ہوں. سمجھے کتنی سینس تھی ان کی نا، کہ میں اس لیے لوں گی کہ پھر اللہ کی مدد آئے. اور حضرت عائشہ کی میں نے اسے اور بھی باتیں پڑھی ہیں نا، تو مجھے لگتا ہے شی واز ایکسٹرا ایکسٹرا جینیس. میں خود بڑی امپریس ہوتی ہوں ان کی باتوں. فل بدی شاپ، اور جس کو آپ کہیے کہ واقعی زیرک قسم کی عورت تھی، اور منہ پہ جواب دیتی تھی. یعنی کچھ تو سوچ کے کہتے ہیں نا، اور یہ کہنا چاہیے تھا. ماشاء اللہ انٹلیکٹ بہت خوبصورت تھا. ٹھیک ہے، تو یہاں سے کیا پتہ چلا کہ حضرت عائشہ نے بھی قرض لیا. پھر اسی طرح سے ایک اور روایت جو ہے امام ابو عبید القاسم نے ابراہیم سے روایت کی، کہتے ہیں کہ حضرت عمر نے، اب نوٹ کیجئے گا، حضرت عمر نے کب، جب وہ خلیفہ تھے. خلیفہ کے ہاتھ میں کیا ہوتا ہے؟ ملک کا خزانہ ہوتا ہے، بیت المال. لیکن انہوں نے عبد الرحمن بن عوف سے 400 درہم قرض مانگے. عبد الرحمن بن عوف ایک صحابی تھے، بہت اچھے تھے، بہت اللہ نے ان کو نوازا تھا. لیکن عمر کون تھے؟ تو عمر کے پاس زیادہ ریسورسز تھے یا عبد الرحمن کے پاس؟ عمر کے پاس تھے. اب عبد الرحمن کو بڑی حیرت ہوئی کہ مجھ سے مانگ رہے ہیں، یا لیجئے پرسنل لون مانگ رہے ہیں، جبکہ ان کو ایک کمپنی لون دے رہی ہے، اس طرح سمجھ لیں. تو حضرت عبد الرحمن نے پوچھا کہ آپ مجھ سے قرض طلب کرتے ہیں جبکہ آپ کے پاس بیت المال ہے، آپ اس سے کیوں نہیں لے لیتے؟ تو پھر اس قرض کو واپس کر دیجئے گا. تو اس پہ حضرت عمر کا جواب دیکھیے، ان کی حکمتوں سے بھرا ہوا، کہنے لگے مجھے اس بات کا اندیشہ ہے کہ میری موت آ جائے تو تم اور تمہارے ساتھی کے، کون جو بھی خلافت میں ساتھ مددگار ہیں، کہ اس کو امیر المومنین کے لیے چھوڑ دیجئے. یعنی ان سے پیسے نہ لے، ان کو کھانا دے دیں ان سے پیسے نہ لے، ہاں ان کو چیز دے دیں دوسروں کو پیسوں کی دیں، ان کو فری دے دیں. ہوتا ہے نا، جہاں اتھارٹی ہوتی ہے، جہاں عزت ہوتی ہے، یا تھوڑا لحاظ ہوتا ہے یا محبت ہے، ہم کہتے ہیں ان کو چھوڑ دی، ان کو رعایت دے دے. جیسے آپ کہتے ہیں وزراء اور مشیر جو ہیں ان کو یہ رعایتیں دی جائیں گی، ان کو گاڑیاں دی جائیں. تو حضرت عمر کہہ رہے ہیں میں قرض لیتا، کل میں مرتا تم نے آؤٹ آف کرٹسی میرا قرض معاف کر دینا تھا، یہاں تک کہ جب قیامت کے روز میرے میزان یعنی نیکیوں میں سے اس کو لیا جاتا پھر. لیکن میں تم سے قرض کیوں لے رہا ہوں؟ کیونکہ میں مال سے تمہاری شدید محبت کو جانتا ہوں، بس جب میں مروں گا تو تم آؤ گے اور میرے ترکے میں سے اپنا پورا حق لے لو گے. بات واضح. اللہ اکبر. یہ تھے فاروق اعظم. اور آج دیکھ لیجئے کہ کہتے ہیں ایک دفعہ حکومت مل جائے پھر دیکھنا ہم تمہیں کیسے نوازتے ہیں. صرف 400 درہم کا قرض نہیں لے رہے تھے خوف کی وجہ سے. دعا کیجئے اللہ عمر جیسے دل والے حکمران ہمیں دے. لیکن یہ مجھے ابھی بھی پتہ کہ یہ صرف دعاؤں سے نہیں ملے گا. اعمالکم اعمالکم، حدیث کا خلاصہ ہے، تمہارے اعمال ہی تمہارے حکمرانوں کی صورت میں تمہارے سر پہ مسلط کیے جاتے ہیں. جیسی رعایا ویسے عوام. آج عمر آ بھی جائیں تو عمر کو آنے کس نے آگے دینا ہے؟ بڑی بڑی انٹیلیجنسز ان کو وہیں روک لیں گی. رائٹ. تو عوام کو ٹھیک کیجئے، اپنی اصلاح کیجئے، پھر عمر ایک بھی نہیں بہت سارے عمر انشاءاللہ ہمیں مل جائیں گے. اب اتنی باتیں سن کے آپ کو مجھے کیا لگا کہ قرض لو. اب اگلے اس کے اپوزٹ ایج پہ چلتے ہیں تاکہ پتہ چلے آپ سارے ابھی یہی نہ سوچ لیں کہ اب اور قرضے لینے، یہ تو فائدہ ہوا دین سیکھنے کا. ہم تو ڈرتے ہوئے آئے تھے اس کورس میں، کئی لوگ ڈرتے ہوئے آئے ہی نہیں ہوں گے یا آئیں گے نہیں اس موضوع پہ سننے کو کہ پتہ نہیں کیا ہوگا. یاد رکھے علم ہمیشہ زندگی کو آسان کرتا. یہ بات آج ہی لکھ کے نا تو پلو سے باندھ لے. آپ جس موضوع پہ علم لے لیں گے نا ایک دفعہ، میں نے اللہ کے حکم سے بیسیوں ٹاپکس کرا دیے، تفسیریں کرائیں، حدیث پڑھائی، مجھے کوئی اسلام کا پہلو پڑھنے اور پڑھانے کے بعد اس سے خوف نہیں آیا، بلکہ میرا خوف اتر گیا. پھر آپ دیکھیں گے، انجوائے کریں گے انشاءاللہ. ٹھیک ہے، تو اب ہم دوسری طرف اپوزٹ موضوع کی حدیث دیکھیں گے کہ قرض ناپسندیدہ کیسے ہے. اس کے بارے میں چند باتیں. تو پہلی بات یہ ہے کہ عام حالات میں قرض پسندیدہ نہیں ہے، ٹھیک ہے، لیکن اس کے باوجود اس کو لینے کی اجازت ہے. بات واضح ہے. یعنی کوئی بھی کام ہر وقت تو آپ نہیں کرتے نا. جیسے مثال کہ میں اس کو آج آپ کے لیے ایک جملے کے ساتھ بول دیتی ہوں جو میں اکثر طلاق کے موضوع پہ بولتی ہوں. آپ خود بھی تفسیر میں پڑھیں گے تو وہ جملہ میں نے وہاں بولا ہوا ہے کہ ڈائیورس از این ایمرجنسی ڈور. ہر حالات میں تو ہر وقت تو نہیں کوئی عورت طلاق لیتی یا مر دیتا، لیکن ایک ایمرجنسی ڈور کھول دیا اللہ تعالیٰ نے کہ اگر کبھی پھنس جاؤ، بند ہو جاؤ، کچھ ہو تو اس ڈور سے نکل جاؤ. قرض از ایمرجنسی ڈور. میں اپنے لیے تو یہی سوچوں گی، دوسروں کو قرض دینے کی رغبت رکھیں. और खुद कर्ज लेने से अवॉइड करें। ये सारी खुलासे जब अब आगे पढ़ेंगे हम। मैंने आपको अब एंड वाली बात पहले बता दी है, कर्ज क्या है। आप लेने से इस तरह डरें कि जैसे आप और मैं कभी एयरपोर्ट्स पे जाएं तो मेमर्स की डोर तो नहीं खोलते, एकदम सायरन बज जाएगा, ठीक है। वो सारी हदीसे हम पढ़ेंगे अभी कि क्यों ना ले, क्या नुकसान आता है इसके। लेकिन मुझसे कोई मांगे तो मुझे पहले ही तैयार होकर बैठना चाहिए कि आई विल गिव यू, ठीक है। तो इसमें देखते हैं पांच बातें हम इसमें इंशाल्लाह देखेंगे। पहली रिवायत हजरत इमाम बुखारी की हजरत आयशा से है, फरमाती हैं कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अपनी नमाज में ये दुआ किया करते हैं, अल्लाहुम्मा इन्नी औजुबिका मिनल माथमी वल मगरम, ए अल्लाह तक मैं तेरी पनाह में आता हूँ गुना से और कर्ज से। ये मासम जो इसका रूट नीचे लिख लें, हमजा सा मीम इस्म। इस्म किसको कहते हैं? इस्म मा हाक बिही फी सदरिक, अपनी तफसीर याद कीजिए, हैं पढ़ चुके हैं आप ये लफ्ज अपने क्वेश्चन में। एनीवे इस्म से। और मगरम क्या है? गैन रा मीम। गोरामा का लफ्ज कुरान में कहाँ आता है? गरामा फुरकान में, सूरह फुरकान में भी है और इसका थोड़ी सी बदली भी फॉर्म सूरह कहफ में भी पढ़ते हैं। तो गरम गरम कहते हैं जुर्माने को, जैसे आप कह लीजिए ना टोल टैक्स। तो अल्लाह के नबी क्या दुआ करते थे? अल्लाह मैं तेरी पनाह में आती हूँ किस चीज़ से? कि मुझे गुनाहों में भी ना डालना और मुझे कर्ज में भी ना डालना। किसी कहने वाले ने कहा अल्लाह कर्ज से इस कदर क्यों पनाह मांगते हैं? देखिए ना, हम किस चीज़ से पनाह मांगेंगे जो नुकसानदेह होगी, राइट? सांप से, बिच्छू से, चींटी से, फुला। तो जब अल्लाह के नबी इतनी ज्यादा ये दुआ किया करते थे तो किसी ने कहा भाई आप क्यों इन दो चीजों से पनाह मांग रहे हैं? तो आपने फरमाया इन, अब देखिए अल्लाह के नबी कितने खूबसूरत लफ्ज बोलते हैं, फरमाया बेशक जब बंदा मकरूज होता है, मकरूज को क्या कहेंगे इंग्लिश में? तो बात करता है तो झूठ बोलता है और वादा करता है तो वादा खिलाफी करता है। इज इट ट्रू? लारे लगाना जिसको कहते हैं उर्दू पंजाबी में, कल दे दूंगा, परसों दे दूंगा। आप कर्ज ले लिया, आप दे नहीं पा रहे, तो फिर आपका आपकी ख्वाहिश क्या होगी? झूठ बोलना और वादे खिलाफी। और देखिए इमाम बुखारी ने इस पर जो टॉपिक रखा है वो क्या है? बाबू मनिस ताज मिनत दैन, कर्ज से पनाह तलब करने वाले का बाप। तो क्या ये दो लामतें किसकी हैं भला? झूठ बोलना और वादा खिलाफी। कर्ज लेने वाले में मुनाफिकाना सिफात आ जाती हैं, क्योंकि अलामाइनी कहते हैं कि इसमें कर्ज की खराबी और संगीनी है, और ये कि वो मकरूज को झूठ और वादे की खिलाफ वर्जी तक पहुंचा देता है, जो कि दोनों मुनाफिकों की सिफात है। तो पहली वजह हम कर्ज क्यों ना लें, क्योंकि कर्ज वो चीज़ है जिससे अल्लाह के नबी सल्लम पनाह मांगा करते थे। ये दुआएं सारी पढ़ के इंशाल्लाह फिर हम मिलकर इसको दोहराएंगे और सीखेंगे, ठीक है। और ये दुआएं आपकी दुआओं में शामिल रहनी चाहिए आज के बाद। जब भी कोई चीज़ पता चलती है तो उसको फिर हम इंशाल्लाह ताला उसको पढ़ने और याद करने की कोशिश करते हैं, ठीक है। उसके बाद दूसरी दुआ इमाम नेसाई से हजरत अनस से रिवायत है, कहते हैं कि नबी सल्लम की दुआओं में एक दुआ क्या होती थी? अल्लाहुम्मा इन्नी आउज़ुबिका मिनल हम्मी वल हज़नी वल अज़ी वल कसली वल अज़ी वल कसली वल बुखली वल जुबनी वल दैनी व गलब जाल। ए अल्लाह बेशक मैं गम और रंज, बेबसी, काहली, बुखल और बुजदिली और कर्ज और आदमियों के गलबे से आपकी पनाह तलब करता हूँ। अब आप देखिए चुन चुन के वो दुआएं अल्लाह के नबी ने मांगी हैं कि जो इंसान की जिंदगी जीरन करती हैं। हम क्या होता है? हम दिल को लगा हुआ रोग, जिस तरह आप कहते हैं ना परेशान, कुछ दिल को लगा हुआ है। हम हजन क्या होता है? उससे भी बड़ा गम, हुजन का लफ्ज है। आप पढ़ेंगे कुरान में ला खौफुन अलैहिम वला हुम यहज़नून। खौफ दूसरी की तरफ से होता है या फ्यूचर का होता है, और हुजन माजी का। आप कह लें कि लाइफ टाइम जो एक्सपीरियंस है, जिंदगी में कोई नुकसान हो गया, आप उसके लिए जो सोचते ना, जैसे किसी के मरने का सोचा, कोई फौत हुआ था तो याद आता है ना, तो वो जो दिल की कैफियत है ना, वो हुजन है, ठीक है। हम क्या है? जैसे अंदेशे, आप हम कह लें अंदेशे को, हुजन कह लें गम माजी के गम। अजीज क्या है? आजिज होना। अब ये अजीज क्या है? कि मेरे हालात से हो जाए कि मैं आजिज आ जाऊं, हैंड टू माउथ होना। जैसे कभी कभी आपको नहीं लगता जिंदगी में कि मैं अपने हालात से कैसे निकलूं, आप स्ट्रगल नहीं कर सकते, आपको फील आई एम स्टक नाउ, तो ये अजीज की कह आजीज आना, मैं आजीज आ गई हूं, मेरे से ये नहीं होता। फिर आप देखिए कसल, कसल क्या है? सुस्ती, जिसको आज के दौर में आप किसी हद तक अ काइंड ऑफ स्ट्रेस कह सकते हैं या डिप्रेशन कह सकते हैं। बुखल क्या है? माल है, खर्च करने का हौसला कोई नहीं। जुबन क्या है? बुजदिली, कावर्डनेस। और गलबा तेरे जाल किसके ऊपर होगा? लोगों का गलबा किस पे होगा? जिसने किसी का देना होगा। तो यहां आप देख लीजिए, इस एक दुआ में अगर आप नोट करें तो ये जो आखिरी लफ्ज आ गया ना, गलबा तेरे रिजाल, ये है कर्ज और दैन। वद दैन गुजर गया था, वद दैन। दैन किसको कहते हैं? कर्ज को। बड़ी मजे की बात है, जरा लिखिए, ऐसी आउट ऑफ दी वे है, लेकिन लिखिए लफ्ज दीन, ठीक है, दीन, दीन इस्लाम। आगे लिखिए दैन, एक ही लफ्ज है ना, मानी कितने फर्क है। दीन किसको कहते हैं? रिलीजन, हमारे ख्याल में, वे ऑफ लिविंग। ओके, दैन कहते हैं कर्ज को। आप कहते हैं मालिकी यौमिद्दीन, तीसरी चीज ये लिख लें, बदले के दिन का मालिक। अल्लाह सुब्हान तआला के लिए सूरत फातिहा में आता है ये लफ्ज। अब इन सब का जरा रब तो जोड़े, बहुत ऑपोजिट चीजें हैं। एक तरफ दीन रिलीजन, एक तरफ दैन कर्ज लोन, और एक तरफ मालिकी यौमिद्दीन। ये यौमिद्दीन और दैन ये सब क्या है? तो नोट कीजिएगा कि असल में इन सब में अल्लाह ताला ने हमें जो दुनिया में नेमतें दी है ना, खाने की, पीने की, आंखें, कान, ये उधार दिए हैं। कम से कम 3 दफा कुरान में आयत आती है, सिम बीमा कसबत रहीना। रहन का नाम सुने? ये आप कुरान में पढ़ेंगे, आयत दैन में आता है। रहन कहते हैं मॉर्गेज को। कुल्लू नफ्सिन, हर नफ्स, बीमा कसबत, जो वो कमाता है, व्हाट आर दे डूइंग, रहीना, गिरवी रखा हुआ है। क्यामत के दिन अल्लाह सुबहान ताला ने जो नेमते मुझे और आपको दी है ना, उसका हिसाब चुकाएगा। कितनों को बात वाजे हो गई? मैं और आप जो नेकियां कर रहे हैं ना इस वक्त, अगर कोई, तो हम किस्त चुका रहे हैं। जस्ट लाइक मैं किस्त दे रही हूँ, या मैं एक इंस्टॉलमेंट दे रही हूँ, मैं पेमेंट दे रही हूँ उनको, क्योंकि मुझे जो नेमत मिली थी उसकी। तो दुनिया में सारा वक्त अल्लाह की नेमतें खाते हैं, पीते हैं, हवा लेते हैं, सब कुछ करते हैं, कुछ बिल नहीं आता। क़यामत के दिन नेकियों और बदियों की सूरत में वहां प्लस माइनस होगा। तो लिहाजा ये दुआ भी याद करने के काबिल है। फिर तीसरी दुआ देखिएगा, इमाम निसाई ने अब्दुल्ला बिन अमर बिन आस से रिवायत नकल की कि नबी सल्लम अक्सर इन कलिमात के जरिए से दुआ किया करते थे, अल्लाहुम्मा इन्नी औज़ु बिका मिन ग़लबतिद दैनी व ग़लबतिल अदुवी व शमातिल आदाई। के अल्लाह, मैं कर्ज के चढ़ जाने, दुश्मन के गलबे और दुश्मनों की खुशी से आपकी पनाह लेता हूँ। देखिए, यहाँ पहली चीज दैन। आज तक कभी आपने सोचा था कि अल्लाह के नबी इतना डरते थे कर्ज से या दैन से कि आप उसको दुआओं में शामिल करते थे? फिर दुश्मन का गलबा क्या होता है कि बस मैं दुआ में आके गलत काम भी सही करने लग जाऊं और सही को भी गलत कहूं। शमाता तिलादा, शमाता कहते हैं दुश्मनों की खुशी। और दुश्मन कब खुश होता है? जब आपके हाल बिगड़ते हैं, ठीक है। तो लिहाजा ये 3 चीजों से आपने पनाह मांगी कि अल्लाह कर्ज के चढ़ जाने, दुश्मन के गलबे और शमातत आदा से आपकी पनाह लेता हूँ। फिर इसके बाद तीसरी रिवायत देखिएगा, इमाम अहमद ने उकबा बिन आमिर जोहनी से कही से रिवायत की कि अल्लाह के नबी को अपने सहाबा से ये फरमाते हुए सुना, वला तखीफ अनफुसकुम औकाल अनफुस अल अनफुस, अपनी जानों को ना डराओ। तो आपने फरमाया कि अपनी जानों को, यानी जान को या जानों को। लोगों ने आके पूछा, या रसूलुल्लाह मा नुखीफ अनफुसना, ये अपनी जानों को कैसे डराते हैं भाई? तब आप देखिए एक लफ्ज में उसका जवाब है, अद्दैन, कर्ज लेकर अपनी जानों को ना डरो। बंदे ने जब किसी से कर्ज लिया होता है तो छुपता फिरता है ना। अब इसकी मजीद तफसीर क्या है, शेह अलबना है, वो कहते हैं कि मानी क्या है कि अपनी जानों को इनके अमन के बाद कर्ज के साथ कर्ज ख्वाहों से ना डराओ। कर्ज बाइस से खौफ बनता है, क्योंकि दिल उसकी वजह से उसकी अदायगी, कर्ज ख्वाहों के सामने मुलाकात के वक्त जलील होने और अदायगी में ताखीर के सबब इसके जेरे बार होने। जेरे बार किसको कहते हैं? अंडर प्रेशर, अंडर प्रेशर होने के गम में डूबा रहता है। और कितनी ही दफा वो वापसी का वादा करके खिलाफ वर्जी करता है, या कर्ज ख्वाह से बात करते हुए झूठ बोलता है, या झूठी कसम खाता है, या मरने की सूरत में जन्नत से रोका जाता है। यानी एक कर्ज के साथ कितने खौफ हैं, आप 1, 2, 3 लिख लीजिएगा। अदा करने का खौफ, कर्ज ख्वाह के सामने नहीं फेस नहीं करते। बस दफा लोगों ने किसका देना हो तो किसी महफिल में उनको देख कर कन्नी कुतराते हैं, फोन उनका देख कर पीछे कर लेंगे, अपने नंबर कर लेंगे, फेस नहीं करेंगे, बच्चे को कहेंगे इधर चले जाओ। और आगे हम पढ़ेंगे, इतनी डराने वाली हदीसें हैं। इसके बरक्स आज बहुत दुख के साथ कहना पड़ता है कि उम्मत मुस्लिमा का हाल क्या है, کہ بڑے بڑے کاروباری قرضے ادا نہیں کرتے، چھوٹے قرضے دینے لے ہوئے، تو لہٰذا اتنے خوف سر پہ لینے کی ضرورت کیا ہے؟ ٹھیک ہے، ایک اور روایت میں آتا ہے، آپ نے کہا لا تحتفو انفسکم، خودکشی نہ کرو، لا تحتفو انفسکم، خودکشی نہ کرو. صحابہ نے پوچھا اللہ کے نبی خودکشی کرنا کیا ہے؟ تو آپ نے فرمایا بدین، قرض کے ساتھ. چار حدیثیں ہو گئی، اللہ کے نبی مسلسل یہی بتا رہے ہیں کہ آپ قرض کے ذریعے اپنے آپ کو دکھی نہ کرو. پانچویں روایت امام مالک نے حضرت عمر سے نقل کی، انہوں نے کہا ایاکم والدین، بچتے رہو قرض سے، فإن أوله هم. بڑی پیاری روایت مجھے یہ لگی، کیونکہ اس کی ابتدا غم ہے، یعنی قرض کے ساتھ ہی غم شروع ہو جاتا ہے، وآخرہ حرب، اور اس کا انجام خرابی ہے، بربادی ہے. از اٹ ٹرو؟ کسی کی بات یاد آ گئی ایسے ہی، کسی موقع پہ دیکھا تو وہ ملی تو گھر نیا انہوں نے لیا تو میں نے ان کو مبارک دی، تو ایسے ہی کہنے لگی ہاں ویسے پر میں گھر لیں تو خوشی ہوتی، یہاں لیں تو غم لگ جاتا ہے. میں تب نئی نہیں آئی تھی، مجھے نہیں اندازہ تھا یہاں کے سیٹ اپ کا، تو میں نے کہا یہ کیسے، تو کہتی پھر واپس بھی تو دینا ہوتا ہے نا. تو پھر مجھے پہلی دفعہ پتا چلا، پہلی دفعہ تو نہیں یعنی پھر مجھے تھوڑی سی ڈیٹیل فرسٹ ہینڈ کسی دوست سے ہی پتا چلی کہ جب لوگ کوئی گھر لیتے ہیں تو اس میں کیا شرائط ہوتی ہے نا. تو غم آ گیا نا، خوف تو آ گیا، اور لوگ کیا کہتے ہیں مہینہ گزرتے پتہ نہیں چلتا، ایک انسٹالمنٹ دی نہیں تو دوسری دینی پڑتی. تو آپ اتنے غم میں خود کو کیوں ڈالیں، دکھی کیوں ہوتے ہیں، کیوں اپنے آپ کو رکھتے ہیں؟ اسی طرح حافظ ابن حجر کہتے ہیں سلف میں سے بعض نے کہا قرض کا غم کسی دل میں داخل نہیں ہوتا مگر اس کی عقل میں سے کچھ حصہ لے جاتا ہے جو کہ اس کی طرف کبھی واپس نہیں آتا. اللہ اکبر. یہ بات پڑھتے ہوئے مجھے ایک بردر ہیں ہمارے فیملی کے ہی ہیں، تو ان کے جملے یاد آتے ہیں، کہتے ہیں یہ گھر میری جان لے گئے، یہ گھر میری پچھلے 10 سال کی کمائی لے گئے، واللہ ہی اسے ملتے ہوئے لفظ ہے. لیکن وہ بوڑھا کر گیا ان کو گھر، جب دل میں قرض کا غم آتا ہے نا تو عقل ماری جاتی، کہتے اب تو سمجھ ہی نہیں آتی کریں کیا، جائیں کدھر، دن بدن وہ ایک جنگل اور، ایک اور دائرہ، ایک اور، وہ جیسے آپ اپنے ارد گرد ایک خود ہی جال بننے لگتے ہیں، نتیجہ کیا نکلتا ہے وہ سب جانتے ہیں. تو کیا پتہ چلا کہ ایک انسان کو اپنے آپ کو بغیر وجہ کے قرض میں نہیں ڈالنا چاہیے. علامہ قرطبی کہتے ہیں کہ بلا شبہ قرض عیب ہے، کسی کے بارے میں آپ سنیں نا فلاں قرضے میں تو اچھا تو نہیں لگتا نا، مقروض ہے. آپ کے گھر میں کوئی رشتہ آئے اور کہیں کہ لڑکا جو ہے یہ ہے وہ بس اس کے اوپر $1,00,000 کا قرض ہے، تو عیب ہوگا یہ، اس کی خوبی نہیں ہوگی. قرض رات کو پریشانی، کیسے؟ نیند ہی نہیں آتی، کروٹیں پلٹتے ہیں بےچارے، ادھر سے ادھر ادھر سے ادھر، آدھی رات کو اٹھ کے بھی ڈالر کے ریٹ چیک کرتے رہتے ہیں، اوپر گئی کرنسی نیچے گئی، رو رہے ہیں دھو رہے ہیں. واللہ ہی ایک سسٹر ہیں، آپ کہیں گے یہ سارے مسئلے لوگ آپ کو سناتے ہیں، لیکن جو تھوڑے سے مجھے پتہ چلتے ہیں میں اسی کی بیس پہ آپ کو بات کرتی ہوں، کہ وہ کہتی ہیں کہ ان کے ہر ملک میں رہتے تھے ڈالر کے ساتھ کرنسی کے ساتھ چکر تھا، ان کے ملک میں رات ہوتی تھی تو ادھر صبح ہوتی تھی، تو کہتی میرے میاں کرسی پہ یوں بیٹھ جاتے اور اسکرین بڑی سی کھولی ہوئی، اس پہ ڈالر کا ریٹ اوپر کرنسی کے ساتھ جو بھی چلتے ہیں. اور پھر بیچ میں ایک بہت بگ فلکچویشن آیا تھا آج سے 8-10 سال جمے پہلے، تو وہ بیڈ ریڈن ہو گئے، اتنا زیادہ ڈالر کا ریٹ گیا، کہتی بیٹھے بیٹھے بے ہوش ہو گئے، کیا ہوا، اور ان کو وہ تکلیف شروع ہو گئی. تو یہ رات کا غم نہیں ہے؟ الحمدللہ اللہ تعالی ہمیں ایسے ہی کر دے، فارغ البالی کر دے. رات کی پریشانی اور دن کی ذلت. ذلت کیا ہوتی ہے؟ پھر بل آ گیا، پھر پیسے دینے، پھر کوئی لینے آ گیا. ذلت یہ نا، شرمندگی. دیکھیں نا، جس نے لینا ہوتا ہے پھر وہ تو لے گا نا، مانگے گا نا. اس پہ بھی مجھے کسی کی بات یاد آتی ہے، ہماری اپنی ایک ساتھی ہیں تو اپنے ملک میں گئیں، تو کہتی ہیں کہ باہر بڑے شور کی آواز آئی، تو کس طرح مختص ساری بات خلاصہ ہوا کہ جو ہمسایا تھا وہ کسی پہ چیخ رہا تھا کہ مجھے پیسے دو یہ وہ، تو جو پیسے دے نہیں پا رہی تھی، تو کہہ رہی ہم نے جا کے انوالومنٹ کی، پوچھا کیا، کہنے لگا اس نے میرا قرضہ لیا ہوا تو دے نہیں رہی، غریب عورت تھی کوئی. خیر کہتے ہیں انہوں نے پوچھا کتنا قرض ہے، آپ کو پتا کہ سارا جوڑ توڑ کر کے وہ کتنا بنا؟ آپ کو ایک دولت ہوگی، $20 ان کے ملک کے $20 بنے. یہ امریکہ سے گئی ہوئی تھی، وہ لوکل کرنسی تھی، کہتی میرے شوہر نے فوراً اندر جا کے $20 دیے اس کو کہ یہ پکڑو اور آج کے بعد اس عورت کا راستہ چھوڑ دو. اس کے بعد وہ جو روئے اور پاؤں پڑے کہ آج تو آپ پتہ نہیں میرے لیے کیا مسیحا بن گئے کہ میرا قرضہ اتار دیا. یہ بھی ایک ہے، آپ سوچیے نا کہ قرض کے ساتھ حالات ہوتے ہیں. اور اسی طرح کہ جانوں کو ڈرانے والا، یہ جو آج آپ کو لوگوں کے چہروں پہ سچی خوشی نہیں دکھتی نا، میں ترستی ہوں، اس خوشی کو ڈھونڈتی ہوں میں لوگوں سے ملتے ہوئے کہ جو واقعی اتنی نعمتوں میں پلے ہوئے انسان کے چہرے پہ ہونی چاہیے، تو وہ قرض کی وجہ سے ہوتی ہے، بلکہ کمزور کرنے کا سبب ہے. कई लोग ऐसे हैं कि जो कर्ज ले लेकर परेशान होते हैं। तो इतनी बात पढ़ के बाद आपको क्या अंदाजा हो गया कि कर्ज कोई पसंदीदा चीज नहीं है। ठीक है, अब इसमें जो दुआएं आई हैं ना, इसको हम वन बाय वन करते हैं।